भुटानी शरणार्थीको कथाव्यथा समेटिएको रेडियो कार्यक्रम शरणार्थी सन्देशबाट साथी शारदा देवकोटा सहित श्रीधर पौडेलको नमस्कार।
सधैँको बुधबार र शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुने यो कार्यक्रम उज्यालो 90 नेटवर्कले बनाएको हो। कार्यक्रमको मुख्य विषयवस्तु शरणार्थी समस्या समाधानका लागि भएका र हुने कार्यक्रमको चिरफार गर्नु हो। कार्यक्रममा हामी शरणार्थी शिविरमा रहेका भूटानीसँगै पुनर्वास भएकाहरूको जीवनस्तरका बारेमा पनि चर्चा गर्छौं।
शरणार्थीको राय अनि तर्कलाई नीति निर्मातासम्म तथा बनेका नीति नियमलाई शरणार्थीसम्म पुर्याउन हामी शिविर र नीति निर्मातासम्म पुगिरहन्छौं। आजको अंक शरणार्थी शिविरमा रहेका विद्यालयमा कार्यरत महिला शिक्षकहरूको अवस्थाबारे केन्द्रित छ। घरधन्दा सकेर विद्यालय पढाउने कामकाजी शरणार्थी महिलाको भोगाई बारे बुझ्छौ।
आफ्नो समाजमा काम गर्दाखेरि अब आफूलाई नै आफ्नो बच्चाहरू नै राम्रो बाटोमा हिँड्छन् कि भन्ने आशा चाहिँ लाग्छ र कति बच्चाहरू हिँडेको पनि छन्।
बेलडाङ्गी 3 शरणार्थी शिविरको मेरीगोल्ड एकाडेमीको सहायक प्रधान अध्यापक केजाङ तामाङको सेवा र जीवन अनुभव पनि सुन्छौ।
यो महिला हो, यो पुरुष हो भनेर त्यस्तो भेदभाव गर्ने खालको छैन, एकदमै मित्रता राम्रो छ हाम्रो।
भुटानका कुरा, शिविरभित्र प्रतिक्रिया जस्ता नियमित स्तम्भ पनि छन्। त्यस अघि शरणार्थीसँग सम्बन्धित केही गतिविधि।
भूटानी शरणार्थीको घर फिर्ती मुद्दाबारे छलफल गर्न भूटान तयार भएको छ। मालदिव्समा भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको बैठकमा भाग लिन पुगेका परराष्ट्र मन्त्री नारायण काजी श्रेष्ठ प्रकाशसँग भएको छलफलमा भूटानी समकक्षी उगेन छिरिङले यो सहमति जनाउनु भएको हो। भूटानी शरणार्थीको घर फिर्ती मुद्दाबारे मंगिर दोस्रो हप्ता वार्ता गर्ने सहमति भएको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ। यसअघि हिजै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र भूटानी प्रधानमन्त्री जिग्मे वाइथिनले बीच पनि शरणार्थी मुद्दाका बारेमा छलफल भएको थियो। छलफलमा दुवै पक्षलाई सजिलो हुने गरी काम गर्ने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेले मालदिव्सबाट जानकारी दिनुभयो। सन् 1990 ताका शरणार्थी बनेका भूटानीहरूलाई घर फर्काउने बारेमा शुरू नेपाल र भूटान बीचको वार्ता 15 चरणमा आइपुग्दा सन् 2003 रोकिएको छ। घर फिर्तीका लागि भूटानसँग वार्ता गर्न शरणार्थी आबद्ध संघ संगठन र अन्य सरोकारवालाहरूले माग गर्दै आएका छन्। अहिलेसम्म पुनर्वास हुने भूटानी शरणार्थीको संख्या 56,125 पुगेको छ। यी मध्ये सबैभन्दा धेरै अमेरिकामा मात्रै 47,422 जना भूटानी पुनर्वास भएका छन्। यसै गरी क्यानाडामा 3,647, अस्ट्रेलियामा 3,070, न्यूजील्याण्डमा 582, डेनमार्कमा 597 जना भूटानी पुनर्वास भएका छन्। यस्तै नर्वेमा 372, नेदरल्याण्डमा 324 र बेलायतमा 111 जना भूटानी पुनर्वास भएका छन्। अब शिविरमा 57,158 जना शरणार्थी छन् भने यी मध्ये 43,391 जनाले पुनर्वास जाने इच्छा देखाएका छन्। पुनर्वासको इच्छा नदेखाउने भूटानी शरणार्थीको संख्या भने 13,767 छ। प्रजातन्त्र र मानव अधिकारको माग गरेकै कारण भूटानीहरू शरणार्थी बनेका हुन्। उनीहरूको घर फिर्ती चाहना पूरा नभएपछि शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघको अगुवाईमा सन् 2008 तेस्रो देश पुनर्वास कार्यक्रम शुरू भएको हो। भूटानी शरणार्थीका प्रतिनिधिहरूले आफूहरू समस्यामा परेको भन्दै नेपाल सरकारको ध्यान आकर्षण गराएका छन्। 6 भूटानी शरणार्थी शिविरका सचिवहरूले हिजो झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारी र सहायक प्रमुख जिल्ला अधिकारी योगेन्द्र दुलाललाई भेटेर दर्ता र पहिचानबाट वञ्चित शरणार्थीलाई दर्ता गर्न माग गरेका छन्। उनीहरूले शरणार्थी शिविर समायोजन गर्नुअघि व्यवस्थित बास बनाउन पनि माग गरेका छन्। पुनर्वासको प्रक्रियामा रहेका शरणार्थीलाई अर्को ठाउँमा सार्नु अघि नै पुनर्वासमा लैजानुपर्ने, शिविर सार्दा विद्यार्थीको पढ़ाईमा बाधा आउनु नहुने उनीहरूको माग छ। पुनर्वास हुने शरणार्थीको संख्या बढ़ेसँगै शुरू भएको शरणार्थी शिविर समायोजन अन्तर्गत टिमाई र खुदनाबारी शरणार्थी शिविरलाई बेलडाङ्गी र शनिचरी शरणार्थी शिविरमा सार्ने योजना छ। तर त्यहाँ बन्दै गरेका छाप्रा व्यवस्थित नभएको उनीहरूको भनाइ छ। यसै गरी इन्धन नियमित नपाएको छाप्रा लामो समयदेखि मरमत नभएकोले मर्कामा परेको ज्ञापन पत्रमा उल्लेख छ। ज्ञापन पत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको भेटघाटमा संलग्न शरणार्थी प्रतिनिधिले बताएका छन्। खुदुनाबारी शरणार्थी शिविरका भक्त बहादुर खेवाले कार्तिक 17 गतेदेखि शुरू गर्नुभएको भू तपस्या आज सकिएको छ। सेक्टर E2 छाप्रो नम्बर 16 खेवा विश्व शान्तिको कामना गर्दै 9 फिट गहिरो खाडलभित्र तपस्यामा बस्नुभएको थियो। खेवा तपस्यामा रहँदा मनोक्रान्ति संस्था मिनी मेटेक्सले रेखदेख गरेको थियो। अब भूटानसँग सम्बन्धित एउटा खबर। भूटानमा आउँदो 2 वर्षभित्र सबै घरमा बिजुली बत्ती पुग्ने भएको छ। 10 पञ्चवर्षीय योजना अन्तर्गत सन् 2013 भित्रमा 40 5,000 घरमा बिजुली पुर्याउने उद्देश्य अनुसार काम भइरहेको भूटान पावर कर्पोरेशनका निर्देशक भरत तामाङलाई उद्धृत गर्दै क्युनसेलले छापेको छ। यसैबीच यो वर्षको जाडो मौसममा भूटानले न्यूनतम 30 लाख भन्दा धेरैको भारतबाट बिजुली आयात गर्ने भएको छ। गएको वर्षको तुलनामा यो वर्ष बिजुली कम उत्पादन भएको र जाडो मौसममा माग झनै बढ़ने भएकाले भारतबाट बिजुली आयात गर्न लागि हो। रेडियो कार्यक्रम शरणार्थी सन्देशको आजको अंकमा समेटिएका गतिविधि यति नै।
गतिविधि सुनिसकेपछि शरणार्थी शिविरमा रहेका विद्यालयमा कार्यरत महिला शिक्षकहरूको अवस्थाका बारेमा चर्चा गरौं। 6 भूटानी शरणार्थी शिविरमा सहायता संस्था कारितासको सहयोगमा अहिले 11 विद्यालय चलेका छन्। त्यहाँ 13,500 शरणार्थी विद्यार्थी पढ़िरहेका छन्। 535 शिक्षक मध्ये महिला शिक्षकको संख्या 198 छ। भूटानी समाजमा पढ़ाउने मामिलामा छोरा र छोरीमा खासै भेदभाव छैन, त्यही भएर होला शरणार्थी शिविरका विद्यालयमा महिला शिक्षकको उल्लेख्य संख्या छ। छाप्राभित्रको घरधन्दा भ्याइओरी विद्यालय पढ़ाउने महिला शिक्षकको भोगाई बुझ्न आइपुग्नु भएको छ साथी सावित्रा ढुङ्गाना।
अहिले म टिमाई शरणार्थी शिविरको ओयासिस एकाडेमी स्कूलको कार्यालयमा आइपुगेको छु। एकजना शिक्षिका, के हो यहाँको नाम थर?
हजुर, मेरो नाम मनमाया तामाङ हो, C244।
कति भयो यहाँ काम थाल्नु भएको?
मैले यहाँ काम थालेको 2 वर्ष पूरा भएर 3 लाग्यो।
कुन तहमा पढाउनुहुन्छ?
हजुर, म अहिले यहाँनिर 6-8 चाहिँ अब लिड गर्दैछु है।
कुन विषय पढाउनुहुन्छ?
म विशेष अङ्ग्रेजी लगायत सामाजिक पनि पढाउँदैछु।
यो स्कुलमा आउनुभन्दा अगाडि अन्त पनि मास्टरी गर्नुभयो?
मैले खासै सिरा सदरमुकाममा गरेँ है, अनि 1 त्यहाँ गरेँ, त्यस पश्चात यता बेलडाङ्गी 1 ग्रीन भेल एकाडेमीमा 8 गरेँ, त्यस पश्चात विवाह भएर यता सरुवा भयो, र त्यसपछि मैले बाउन्डाङ्गीमा 6 सर्भिस गरेँ, त्यस पश्चात यहाँ चाहिँ अहिले निरन्तरता अहिलेसम्म नै भइरहेको छ।
घरको काम भ्याएर स्कुलमा आएर पढाउन चाहिँ कतिको गाह्रो, अप्ठ्यारो, सजिलो के हुने रहेछ?
यो त अब खासै भन्नुपर्दाखेरि यो एउटा आफ्नो घरेसी जुन घरधन्दाहरू अथवा आफ्नो घरेसी कार्यलाई अगाडि बढाउनको साथ साथै यसरी आफ्नो क्यारियरलाई अगाडि बढाउनु भन्ने कुरो त मामाली कुरो होइन रहेछ, र यसमा अझै पनि विवाहित भइसकेपछि त वैवाहिक जीवनमा व्यस्त रहँदै पनि अब यसरी आफ्नो कार्यहरूलाई सम्हालेर अब यहाँ स्कुललाई पनि केही सेवा दिन सक्नु एकदम खुसी नै छु भन्नु पर्यो। जति पनि अब सुसे धन्दालाई अब आफ्नो ठाउँमा सम्हाल्दै भए पनि यता आफ्नो क्यारियर पनि यसरी अगाडि बढाउन सक्नु भन्ने कुरो चाहिँ बडो संवेदनशील कुरो अथवा बडो खुसीको कुरो हो।
तपाईँले घरको काम गर्दा गर्दै कोही बेला स्कुल आउन ढिलो भएको, पिरियड छुटेको, त्यस्तो चाहिँ छ कि छैन?
त्यो त एकदमै अब त्यस्तो त प्राय हुन्छ नै, आफू व्यस्त रहनु नै अब एउटा जिन्दगी नै सङ्घर्ष हो भन्ने हैसियतमा त्यसरी सोचेर आफू अघि बढ्नु एउटा रमाइलो अब नै हुँदो रहेछ, राम्रै लागिरहेछ मलाई चाहिँ अब त्यतिकै खाली दिमाग राख्नुभन्दा।
तिमै शरणार्थी शिविरको ओयासिस एकाडेमी स्कुलकी एकजना शिक्षिकासँग कुराकानी गरिसकेपछि अब हामी चाराली, बेर्तामोड र दमक हुँदै बेलडाङ्गी शरणार्थी शिविरतिर लागौं। अहिले म बेलडाङ्गी 3 शरणार्थी शिविरको मेरीगोल्ड स्कूलमा आइपुगेको छु। यहाँ केही शिक्षिकाहरू हुनुहुन्छ, उहाँहरूसँग म कुराकानी गर्दैछु।
मेरो नाम आइतिमाया राई, D2 स्कूलको रिसोर्स टिचर।
तपाईँ स्रोत शिक्षक हुनुहुँदो रहेछ, स्रोत शिक्षकको जिम्मेवारी चाहिँ के हुन्छ?
स्कूलमा अब टिचरहरूलाई समस्या केही समस्या भयो भने सल्भ गरिदिने।
शरणार्थी शिविरमा घर व्यवहार हेरेर तपाईँ जस्तै स्कूलमा काम गर्ने महिलाहरूका के समस्या छन्?
जस्तै अब घरमा घरको कामहरू भ्याएर अब स्कूल आउनु पर्यो, स्कूलमा टाइम दिनु पर्यो, बिहान उठ्यो घरको कामहरू गरे, स्कूलमा आएर स्कूलको ड्युटी गर्नु पर्यो, घरको काम अब खाना साना बनाउनु पर्यो, खाना खाएर आएपछि अब स्कूलको ड्युटी, घर फेरि खाना पकाउनु, त्यही हो नि काम।
घरको काम भ्याएर स्कुल पढाउनु कतिको गाह्रो काम रहेछ?
गाह्रै पर्छ, अब कोही बेला के हुन्छ कोही बेला के हुन्छ, साह्रै पर्छ। अब घरमा पनि टाइम दिनुपर्ने हुन्छ, स्कुलमा पनि अब नहुने परेछ भने त अब मिलाउनुको लागि गाह्रै पर्छ पाहुनाहरू आएको बेलामा।
अर्को एकजना शिक्षिका, यहाँको नाम थर्के पर्यो?
कमला छेत्री, B1 बेलडाङ्गी 3। म यहाँ जेनरल टिचर हो।
कति पो पढाउन थाल्नु भएको?
15 भयो, सुरुदेखि नै काम गर्न थालेको।
गर्दन्दा भ्याएर स्कुल पढाउन कतिको गाह्रो हुन्छ?
पहिला बच्चाहरू सानो हुँदाखेरि त धेरै केटुनु हुन्थ्यो होइन, अहिले अब बच्चाहरू ठुलो भयो, बच्चाहरू पनि आफै डिपेन्ड हुने भएको हुँदाखेरि चाहिँ अब घरको काममा मलाई चाहिँ बच्चाहरूबाट सहायता पुग्छ, त्यसरी गर्दा त्यति गाह्रो चाहिँ हुँदैन। फ्यामिलीमा राम्रोसँग अब मेलमिलाप हुँदाखेरि अब नानीहरूले पनि सहायता गर्नुहुँदा चाहिँ त्यति साह्रो गाह्रो हुँदैन।
तपाईँको दैनिकी सुनाउनुहोस् न।
बिहान उठेपछि त्यही त हो, घरको काम, खाना बनाउनु पर्यो, बच्चाहरूलाई दिनु पर्यो, आफू खानु पर्यो, ड्युटीमा टाइममा आउनु पर्यो, सबै कुरो एरेन्ज गर्नु त अब बिहान त निकै साह्रै पर्छ, गर्नु पर्यो नि त। भाँडा अब कोइला बल्दैन, कति प्रब्लम हुन्छ त्यस्तो त, र भए पनि अब जसरी भए पनि म्यानेज गर्नै पर्ने हुन्छ होइन। आफ्नो ड्युटी भनेको ड्युटी हो, टाइममा ड्युटी आउनै पर्यो, त्यसै गरेर म्यानेज गरेर अहिले चाहिँ अब दुःख सुख चलाइँदैछ।
पारिश्रमिक चाहिँ?
पारिश्रमिक त के छ र, जस एउटा स्वयंसेवकको आधारले अहिले 2400 दिन्छ। पहिला हामीले सुरुमा काम गर्दा भन्दाखेरि चाहिँ 500 देखि नै सुरु गरेको यहाँनिर काम गर्नु, अहिले बढेर चाहिँ पुग्नु चाहिँ 2400 पुगेछ। तर सँगसँगै महँगी पनि उतिकै भएको कारणले गर्दाखेरि त्यसले त केही न केही गर्न पुग्दैन। साँच्चै भन्नु पर्दाखेरि साबुन किन्नु र सब्जी किन्नु पनि पुग्दैन।
त्यसो भए के कारणले गर्दा चाहिँ शिक्षण पेसाप्रति आकर्षित हुनुभयो?
अब आकर्षणले भन्दाखेरि पहिला सानो बच्चाहरू हुँदाखेरि चाहिँ अब घर छोडेर बोर्डिङतिर जानु पनि गाह्रो भयो, अनि समाजमै अब काम गर्न थालेपछि चाहिँ अब आफ्नै समाजको माया हुँदो रहेछ छोडेर जानु पनि, त्यसैले गर्दा यहीँ अल्झिरहेछौँ। आफ्नो समाजमा काम गर्दाखेरि अब आफूलाई नै आफ्नो बच्चाहरू नै राम्रो बाटोमा हिँड्छन् कि भन्ने आशा चाहिँ लाग्छ, र कति बच्चाहरू हिँडेको पनि छन्। पहिला पहिलाको नानीहरू त धेरै धेरै राम्रोहरू छन्, तर अहिलेको कम्पेरिजनमा चाहिँ अब अहिले चाहिँ अब यो हलचल आरएसले रिसेटलमेन्टले गर्दाखेरि चाहिँ पहिलाको जस्तो स्थिति चाहिँ छैन।
यही स्कुलकी अर्को एकजना शिक्षिका पनि हुनुहुन्छ।
मेरो नाम इन्द्र कुमारी राय हो, सेक्टर C2 बेलडाङ्गी 3 हट नम्बर 77। म यहाँको स्कुल काउन्सिलर हो।
बेलडाङ्गी 3 होइन,
बेलडाङ्गी 3 को हजुर।
तपाईँले के काम गर्नुपर्छ यहाँ?
जस्ट भल्नरेबल स्टुडेन्टहरू भयो र इरेगुलर स्टुडेन्टहरू उनीहरूलाई काउन्सिलिङ गर्ने, अनि प्रब्लम भएको बच्चाहरूलाई काउन्सिलिङ दिने, त्यही हो। क्लासमा पढाउनु पनि पर्छ तर कम्ती सब्जेक्ट पर्छ।
कुन विषय पढाउनुहुन्छ?
दुईटा छ, सोसियल र भ्यालु एजुकेसन पढाउँछु।
समय कसरी मिलाउनुहुन्छ त?
गाह्रो त परिहाल्छ, तर पनि आफैले मिलाएर गर्यो भने त्यो गाह्रोलाई नै अब सजिलै मानेर गर्नुपर्छ। अब सबै अब घरमा पनि भ्याउनु पर्छ होइन, त्यो घरमा काम भ्याएर स्कुल आउनुपर्ने हुन्छ, घरको धन्दाहरू सबै आफै गर्नुपर्छ, अनि घरको धन्दा गर्यो अरे आयो अनि स्कुलमा पनि टाइम दिनैपर्छ।
कति भयो मास्टरी गर्न थाले?
म स्कुलमा लागेको चाहिँ 3 वर्ष भयो।
जागिरको कमाई कतिको चित्त बुझ्दो छ?
त्यति कम, थोरै पैसाले के सामान जोड्नु होला र होइन, अब त्यही सागसब्जी खानै ठिकै हुन्छ।
शरणार्थी शिविरमा रहेका झण्डै 550 शिक्षकसँग आफ्नो पेसा र काम सम्बन्धी आ आफ्नै भोगाई र अनुभव छन्। घर धन्दा समेत गर्नुपर्ने महिला शिक्षकहरूको भोगाई अलिक फरक खालको छ, त्यसैले आज हामीले महिला शिक्षकको प्रतिनिधिका रूपमा बेडाङ्गी 3 शरणार्थी शिविरको मेरीगोल्ड एकाडेमीकी सहायक प्रधानाध्यापक केजाङ तामाङसँग कुराकानी गर्दैछौं। बेडाङ्गी 3 शरणार्थी शिविर सेक्टर B1 छाप्रो नम्बर 21 की तामाङले शरणार्थी जीवनमै कक्षा 5 देखि स्नातकोत्तर तहसम्म पढ्नुभयो। शरणार्थी शिविरमा गरेको सेवा र अनुभव बारे साथी गोपाल गर्तौलाले शिक्षक तामाङसँग गर्नुभएको कुराकानी सुनौं।
शरणार्थी शिविरमा रहेर शिक्षण गरिरहनु भएको छ, कति वर्ष हो?
13 वर्ष लाग्यो।
शरणार्थी शिविरमा शिक्षण गर्न पढाउन, स्कुलमा पढाउन, त्यसमा पनि महिलालाई चाहिँ कतिको साह्रो गाह्रो सजिलो अप्ठ्यारो के छ?
शरणार्थी शिविरमा मात्रै होइन, महिला भएपछि होइन यहाँ नेपालमा अब भनौँ न महिलालाई चाहिँ अलिकति गाह्रो गाह्रै पर्छ होइन। तैपनि अब हामीले शरणार्थी शिविरमा बसेर अझै गाह्रो, तर यो गाह्रोलाई चाहिँ के हुन्छ भनेदेखि आफूमा लिआईमा भर पर्छ। आफूले सजिलो साथले लियो भने होइन, आफूले राम्रोसँगले कामहरू म्यानेज गर्दै गयो भने सजिलै हुन्छ।
गाह्रो भन्नुभयो यहाँले अघि, के केमा कहाँ कहाँ गाह्रो पर्दो रहेछ त? तपाईँलाई घरदेखि स्कुलसम्म आइपुग्न कहाँ कहाँ के उल्झन पार गर्दै आइपुग्नु पर्छ?
घरमा पनि सबै कामहरू सकेर हिँड्नुपर्ने हुन्छ, अनि समाजमा पनि अलिकति अब महिला भनेपछि अलिकति सानै नजरले हेर्ने, हेलाको नजरले हेर्ने खालको पनि हुन्छ होइन। त्यसमा पनि अब पुरुष प्रधान देश भएको कारणले, पुरुष प्रधान समाज भएको कारणले गर्दाखेरि अलिकति पुरुषको अन्डरमा बस्नुपर्ने हुन्छ होइन। अनि स्कुलमा पनि त्यस्तै हो, लगभग हामी त्यसरी नै हामी गर्दै आएका छौँ कामहरू।
तपाईँले नेपालमै आएर पढ्नुभयो?
नेपालमा भन्दाखेरि मैले भुटानमा पनि क्लास 5 पढ्या हो होइन, अनि नेपाल आएपछि नेपालमा फेरि क्लास 5 कन्टिन्यू गरे हो। क्लास 10 चाहिँ मैले यहाँ नेपालदेखि नै गरेँ होइन, अनि 9, 10, 11, 12 र डिग्री चाहिँ मैले इन्डियाबाट गरेको।
तपाईँको परिवारले त तपाईँलाई शरणार्थी अवस्थामा पनि अर्को देशमा पठाएर पढाउन सक्दो रहेछ कि?
सक्ने स्थिति त नभनिहालौँ, किनभने शरणार्थी स्थितिमा होइन, शरणार्थी भएर बसेको उसमा चाहिँ कसैले पनि सक्ने चाहिँ होइन। तर भए पनि अलिकति के भनौँ न, मनोबल अलिक बलियो भएको कारणले गर्दाखेरि परिवारले होइन मैले अहिले मतलब यो बाँकी साँकी गरेर पढाएँ भने पनि पछाडि गएर छोरीले केही गरेर तिर्से होला भन्ने मनोविश्वास भएको कारणले गर्दाखेरि बाबाले होइन कतै बाँकी काटेर पढाउनु भयो ऋण काटेर पढाउनु भयो त्यस पछाडि मैले अब पछाडि पढिसकेर चाहिँ म आफैले कमाएर तिरेँ भनौँ न. ठुलो परिवारमा त यो पैसाले कति पनि पुग्दैन, सब्जी खानु सागसब्जी खानै पुग्दैन, झन् मासु मास खानेहरूलाई त कति पनि पुग्दैन होइन. तर हामी सानो परिवारमा चाहिँ एडजस्ट गरेर हामीले होइन जसोतसो गरेर अब बाँकी लागेको छ बाँकी तिर्नै पर्यो होइन त्यसो गरेर अलिकति आफ्नो गाँस काटेर राख्दै ओर्दै भयो भने बाँकी चाहिँ तिरियो भनौँ न. लगभग अब त्यो टाइममा भनेको हाम्रो गएर 10-12 हजार बाँकी लागेको थियो अब त्यो टाइममा होइन, अहिले होइन अब निकै पहिला हो. त्यसलाई चाहिँ जसो जसो एडजस्ट गरियो अब चाहिँ बाँकी तिरिसकियो.
शरणार्थी शिविरका स्कुलहरू चाहिँ महिलाहरूका लागि कतिको मित्रवत छन्, जस्तो काम गर्ने वातावरण यहाँका स्कुलहरूमा कतिको सजिलो छ खास गरी शरणार्थी महिलाका लागि चाहिँ?
अरू स्कुलमा म भन्न सक्दिनँ होइन, तर यहाँ विशेष गरी एमजिएमा भन्नुपर्दा चाहिँ एकदमै राम्रो छ होइन. त्यस्तो यो छैन, डिस्क्रिमिनेसन छैन, यो महिला हो यो पुरुष हो भनेर त्यस्तो भेदभाव गर्ने खालको छैन, एकदमै मित्रता राम्रो छ हाम्रो. जति पनि कुराहरू पनि गर्छौँ हामी पुरुष महिलासँगै बसेर गर्छौँ, खानेकुराहरू खाँदा पनि पुरुष महिलासँगै बसेर खान्छौँ होइन, त्यस्तो खालको भेदभाव छैन यहाँ.
शिक्षिका भइसकेपछि अलिकति सामाजिक दायित्व पनि त आफूमा बढेको महसुस हुन्छ होला नि होइन?
हजुर हजुर, त्यो त एकदमै समाजलाई आफूले अब यो समाजको लागि लागि परेपछि धेरै हेर्नु पर्दो रहेछ समाजको लागि पनि होइन. अब सपोज समाजमा केही कुराहरू केही घटना घटिरहेको छ भने अब त्यहाँ पनि गएर पुगेर होइन यसो यस्तो होइन उसो गर्नुपर्छ यस्तो गर्नु हुँदैन है भनेर भन्नुपर्ने हुन्छ. कति कुरामा अब उहाँहरूलाई अप्ठ्यारो परिराखेको खण्डमा होइन आएर केही बोलिदिनुहुन्छ कि भन्ने चाहिँ उहाँहरूमा हुन्छ, अनि त्यसमा अब आफ्नो दायित्व हो गएर बोलिदिनु पनि पर्छ.
तपाईँ मलाई भनिदिनु तपाईँले घरमा कुन कुन काम भ्याएर स्कुल पनि भ्याउनु भइरहेको छ?
अहिले त अब म घरमा सबै काम सक्छु, सपोज खाना पकाउनुदेखि लिएर पानी ल्याउनुदेखि लिएर भाँडा माझ्न सबै सकेर लुगा धुनु होइन सबै. अब फेरि घरमा विशेष गरी बुढाबाबा हुनुहुन्छ, बाबाको पनि सबै कामहरू सक्नुपर्ने हुन्छ, सबै काम सकाएर आउँछु म स्कुलमा. घरमा जति गर्नुपर्ने कामहरू सबै सकाउनै पर्छ, बेलुका गएर फेरि त्यो दैनिक काम गर्नै पर्ने हुन्छ.
यहाँभित्रको स्कुलको शैक्षिक वातावरण राम्रो बनाउन कायम गर्न तपाईँ त सहायक प्रधानाध्यापक समेत हुनुहुन्छ एउटा विद्यालयको, यहाँ तपाईँको भूमिका के रहन्छ?
यहाँ के अरे सहायक प्रधानाध्यापिका भएको कारणले गर्दाखेरि महत्त्वपूर्ण भूमिका रहन्छ होइन. यसमा चाहिँ अब डिसिप्लिन स्टुडेन्ट्सको डिसिप्लिनमा राम्रो गराउनुको लागि चाहिँ विशेष गरी टिचर्सहरूसँग पनि कोअपरेसन राम्रो हुनु पर्यो र गार्जियन्सहरूसँग पनि राम्रोसँगले होइन मेलमिलाप हुनु पर्यो. प्लस सिएमसीका जति पनि मेम्बर्सहरू हुनुहुन्छ, वाइएफसीका मेम्बर्सहरू हुनुहुन्छ, उहाँहरूसँग कोअपरेसन गरेर हामीले राम्ररी नै अहिलेसम्म लाग्छ हामीले राम्ररी नै चलाइरहेका छौँ.
उहाँ हुनुहुन्थ्यो शरणार्थी शिक्षक केजाङ तामाङ, शरणार्थी शिविरका विद्यालयमा पढाउने महिला शिक्षकहरूको अनुभूति बारे कुराकानी गर्दै.
उज्यालो 90 नेटवर्क.
उज्यालो 90 नेटवर्कले झापा र काठमाडौँमा बनाएको रेडियो कार्यक्रम शरणार्थी सन्देशमा आज हामीले शरणार्थी शिविरमा रहेका विद्यालयमा कार्यरत महिला शिक्षकहरूको अवस्थाबारे चर्चा गर्यौं. कार्यक्रम काठमाडौँ उपत्यका र आसपासमा उज्यालो 90 नेटवर्कबाट र पूर्वाञ्चलका एफएमएचटी ट्युन्स 96.8 मेतिनगर, कञ्चनजंघा एफएम 92.6 बिर्तामोड, सप्तरंगी एफएम 101.6 दमक र सप्तकोशी एफएम 90 मेगाहर्ज सुनसरीबाट एकसाथ प्रसारण भइरहेको छ. कार्यक्रममा अब भूटान र शरणार्थी हुनुपर्नाको कारण तथा भूटानको त्यतिखेरको जीवनशैलीबारे थाहा पाउन एकजना शरणार्थीलाई भेट्ने पालो.
टिमाई शरणार्थी शिविरमा भेटिनुभएका एकजना शरणार्थी के हो नाम थार?
म सुजेराज प्रधान, सेक्टर D2, छाप नम्बर 105.
भूटानको ठेगाना चाहिँ
साम्ची डिस्ट्रिक्ट चेङमारी ब्लक बिमटार.
यो बेलामा यो मौसममा भूटानमा भइएको भए के गर्दै हुन्थ्यो होला?
यदि म भूटानमा थिएँ भने सायदै मेरो जीवन स्तर अलिकति उच्च नै हुने थियो, र यो 20 वर्षको यो जुन अन्तराल थियो यो शरणार्थी भएको यो अवधिमा मैले मेरो जीवनलाई चाहिँ धेरै माथि धेरै एकदमै खुसियाली यसमा पुर्याउन सक्ने चाहिँ मेरो क्षमता सायदै हुन्थ्यो भूटानमा हुँदाखेरि चाहिँ. किन मेरो भूटानमा भनेको अब सबै थोक थियो. अब मेरो पुर्खादेखि बसेको थलो, मेरो हजुरबा भूटानमै जन्मिनु भयो, बुवा भूटानमै जन्मिनु भयो, त्यसपछि हामी पनि भूटानमै जन्मियौँ, हुर्क्यौँ, खेल्यौँ.
त्यहाँको गाउँ घर कस्तो थियो?
एकदम रमाइलो, साह्रै राम्रो थियो. मानिलिउँ अब यो त्यो गाउँमा बसेर हरेक व्यक्तिले एकदम खुसीसँगले आफ्नो जीवनलाई व्यतीत गर्न सक्ने चाहिँ एउटा उज्यालोपना त्यो गाउँले चाहिँ दिएको थियो.
तपाईँको छरछिमेकीहरू को को थिए?
मेरो एरियामा म एकजना प्रधान मेरो एउटा परिवार थियो भने त्यस मेरो घरको वरिपरि कोही ब्राह्मणहरू थिए, कोही क्षेत्रीय थिए,
डुक्पाहरू थिएनन्?
जति बेला हामी भुटानमा थियौँ त्यति बेला डुक्पा समुदाय एकदमै थिएन। सम्पूर्ण दक्षिण भुटान नेपाली भाषीहरू भन्नु लोछम्पा भनेर भनिन्थ्यो, उहाँहरू मात्रै हुनुहुन्थ्यो।
तपाईँको गाउँघरमा बस्ने मान्छेहरूको पेसा के थियो त्यो बेला?
प्रायः त अब बस्तीमा बसेको हो, बस्ती एरिया हो, खेती थियो, बाल बालिकाहरू स्कुल जान्थे, युवा युवती गाउँदेखि छोडेर अलिकति टाढोको स्कुलहरू थिम्पू पारू हापु नाखा वाङदी मङ्गर टाँसीगाउँ त्यो डिस्ट्रिक्टहरूमा लगेर उहाँहरूलाई फर्दर स्टडी चाहिँ एकदम कन्टिन्यू त्यहाँबाट हुन्थ्यो।
भनेपछि तपाईँको गाउँघरमा त्यो बेला स्कुल थियो?
स्कुल थियो, प्राइमेरी स्कुल थियो, जुनियर हाई स्कुल थियो, त्यो एउटा घुमाउने भन्ने ठाउँमा थियो। साँच्ची जुन डिस्ट्रिक्टमा चाहिँ हाम्रो क्लास टेनसम्मको एउटा स्कुल थियो, एजुकेसन हायर एजुकेसनको लागि चाहिँ हामी काङलुङ कलेज भनेर भन्थ्यो, त्यहाँ जानुपर्ने थियो।
तपाईँको परिवार चाहिँ भुटानमा हुँदा के गर्थ्यो?
परिवारहरू हामी चारजना पाँचजना दाजुभाइ थियौँ, दाइहरू पढेका थिए, पढिसकेका थिए, पढाइ सकेर म पनि भुटानमा गभर्मेन्ट जबै गर्दै थिएँ।
केमा काम गर्नुहुन्थ्यो?
पिरोल डीको स्टोर सेक्सनमा गर्थेँ, म स्टोर इन्चार्ज थिएँ त्यहाँ। अनि त्यस पछाडि भुटानमा 1988 अब जुन समस्या सृजना भयो त्यस पश्चात भनेको
तपाईँले जागिर कसरी छाड्नु पर्यो?
जागिर भुटानमा धेरैवटा पोलिसीहरू लगायो, जस्तै अब हामी दक्षिण भुटानी नेपालीहरूलाई गभर्मेन्टले रिटायरमेन्ट गरायो र कतिपय डुक्पाहरू पनि परे त्यसमा। पछाडि उनीहरू कतिपय डुक्पाहरूले चाहिँ पुनः त्यो जागिरहरू उनीहरूले पाउन सक्यो। त्यहाँ नेपालीहरूलाई उहाँहरूले धेरैवटा कुरोको चाहिँ एकदमै बन्देज लगाएको थियो। भुटानमा पनि एउटा नेपाली सब्जेक्ट थियो, पढाइन्थ्यो। पछाडि 1988 त्यो सब्जेक्ट हटाइदियो। विवाह गर्दाखेरि पनि छोरी चेलीले किरा लगाएर जग्गामा बस्नुपर्ने, छोराले बोख लगाएर बस्नुपर्ने, एउटा त्यस्तो प्रकारको चाहिँ एउटा कम्पल्सन गर्यो। अब हुनसक्छ त्यति बेला सायद हामीले नबुझेको हुनसक्थ्यो, अब यो किरा बक्खु भन्ने कुरो चाहिँ एउटा नेसनल ड्रेस हो भन्ने कुरो दक्षिण भुटानीलाई त्यो याद हुन पनि सकेन होला। जब नेपालीको लिपि नै हराइदिएपछि चाहिँ भाषा पारिवारिक उसमा र एउटा समाजभित्र मात्रै चल्ने भनौँ। अब गभर्मेन्टले पहिले दसैँमा हप्ता 10 दिन छुट्टी दिन्थ्यो भने पछाडि पछाडि त्यसलाई घटाउँदै लग्यो उनीहरूले। एक नम्बरी भुटानीहरूलाई पनि उनीहरूले 7 वर्गमा बाँडे। मेरो परिवार एक नम्बरमै थियो, हाम्रो गाउँ सबै नै उजाडिदियो भुटान गभर्मेन्टले। आर्मी फोर्स लगाएर घरहरू भत्काएपछि विचलित भयो मान्छे, त्यति भएपछि पछाडि विचलित भयो। मेरो बुवालाई 2-3 एरेस्ट गरेर लग्यो, फिजिकल्ली नगरे पनि मानसिक टर्चर गरेर एउटा वृद्ध भएको मान्छेलाई झट तरास गरे। अन्तिममा केसिप नजल्ला साम्ची झिकाएर बुवाको आइडेन्टिटी कार्डै खोसिदियो। मेरो मिसेसलाई भुटान गभर्मेन्टले भन्नु पुलिसले पक्रेर जेल कस्टडी पनि हाल्यो। 13 उसमा राखेर त्यो पछाडि त्यो रिमान्डमा राखेर चाहिँ पछाडि बुवालाई बाध्यता बस भुटान छोड्छु भन्ने बनाएर चाहिँ एग्रिमेन्ट गराएर अनि मेरो मिसेसलाई जेलबाट रिलिज गरेको थियो।
अब नियमित स्तम्भ शिविरभित्रको पालो। यो स्तम्भमा हामी शरणार्थी शिविरमा रहेका भुटानीहरूको सिप जाँगर तथा प्रतिभाको कुरा गर्छौं। आज हामीसँग हुनुहुन्छ एकजना दृष्टिबीन शरणार्थी इन्द्रमाया काफ्ले। बेलडाङ्गी 1 शरणार्थी शिविर सेक्टर E3 छाप्रा नम्बर 217 कि काफ्लेसँग भएको प्रतिभा सुन्न हामी पनि शरणार्थी शिविरतिर लागौं।
जानिन्छ कि भनेर सिक्दैछु।
कविता लेख्नुहुन्छ अरे हो?
कसैलाई लेख्ने कोही सहयोगी पाएँ भने लेख्न लाउँछु, सहयोगी कोही लेख्ने पाइनँ भने आफै रचना गर्छु, आफै वाचन गर्छु।
तपाईँको एउटा कविता सुनाउनु त अब।
आफ्नो जिन्दगीको बारेमा प्रस्तुत गरेर ल्याएकी छु। जिन्दगी मेरो अन्धकारको भुमरीमा लुटिएको छ, हक अधिकार मदेखि छुटिएको छ, आँसु नै आँसुको सागरमा डुबेर बाँचेकी छु, मुस्कान बिनाका रित्ता ओठहरूले हाँसेकी छु, जिन्दगी मेरो जिउँदो लास सरी भएको छ, केवल श्रद्धाञ्जली भिख माग्दैछु, केवल श्रद्धाञ्जली भिख माग्दैछु। धन्यवाद।
कविता त राम्रो लेख्नु हुँदो रहेछ, गीत पनि गाउन आउँछ कि?
खै गीत त गीत गाउँदा गाउँदै अब त बिछोडको पीडा नसके खाप्न दसैँको बेलामा तिमीलाई भेट्न आउँदैछु फर्कियो माइलो गाउँ घरमा तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर मिठा मिठा कुरा साँचे मनमा लिएर टाढाको साथी के निन्द्र राति निन्छैन खामा मनको कुरा बुझ्दैनन् कोही पहाडी भाकामा तिम्रै लागि चुरा धागो मायाको चिनो लिएर मिठा मिठा कुरा जति मनमा साँचेर टाढाको साथी के दिन र राति निन छैन खामा मनको कुरा बुझ्दैनन् कोही बढी भकामा।
गीत कसरी याद गर्नुहुन्छ तपाईँ त दृष्टिविहीन मान्छे।
जति चोट र हजारौं पीडामा छटपटाएर बाँच्न विवश भएपछि त्यसै गीतहरू त आफैलाई आफ्नो जिन्दगीको बारेमा आइहाल्छ नि। रेडियो त अनिवार्य सुन्छु, कहिले काहीँ अब धेरै टेन्सन पनि हुन्छ, हुने दिन पनि आउँदो रहेछ, र त्यो गीतहरू सुनेर नै यसो मनोरञ्जन एकछिनको लागि केही छिन टेन्सनमा हल्का हुन्छ कि भन्दै गीतहरू सुन्छु। टुट्यो तारा आकाशमा तिम्रै खुसी मागिरहे, टुट्यो तारा आकाशमा तिम्रै खुसी मागिरहे, तर यो मुटुको हर ढुकढुकीमा, तर यो मुटुको हर ढुकढुकीमा तिमीलाई नै पाइरहे, तिमीलाई नै।
अब कार्यक्रम तथा शरणार्थी मुद्दाबारे भुटानीहरूको राय र तर्क सुन्ने पालो। आज हामीसँग हुनुहुन्छ तिमाई शरणार्थी शिविर सेक्टर A3 छाप्रा नम्बर 92 मणिकुमार राई।
यो कार्यक्रमले हाम्रो जुन भुटानी समुदायभित्र चाहिँ धेरै नै प्रगति ल्याएको जस्तै अवस्था बुझ्नको लागि मान्छेहरू इन्टरनेटमा गएर बसिरहनु नपर्ने, यही कार्यक्रम मार्फतै उहाँको अवस्था पनि बुझिने र यहाँको अवस्था पनि उहाँ हुनेहरूले बुझ्न पाएकोमा हामी धेरै नै यो कार्यक्रमप्रति आभार व्यक्त गर्न चाहन्छु। खासै चित्त नबुझेको भन्न त सकिँदैन, तर पनि के भने यो कार्यक्रमको अलिकति अवधि बढाएर यही शरणार्थी सन्देशले नै हाम्रो यहाँको अवस्थादेखि लिएर भुटानसम्म पनि सम्बन्ध मिलाइदिए चाहिँ अझै हामी आभार हुने थियौँ। जुन भुटानी शरणार्थी दाजुभाइहरूले निकालेको जुन गीतहरू छ त्यो बजिदिए हुन्थ्यो बिबीचमा, र ठिकै लागिरहेको छ यो कार्यक्रम सुन्नु पाउँदा म अति नै सन्तुष्ट मान्न चाहन्छु।
यी सामग्रीसँगै हामी आजको कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। उज्यालो 90 नेटवर्कले तयार पारेको रेडियो कार्यक्रम शरणार्थी सन्देश तपाईँले उज्यालो 90 नेटवर्कको इन्टरनेट ठेगाना www.unn.com.np मार्फत प्रत्यक्ष अथवा चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रमका बारेमा अथवा भुटानी शरणार्थी मुद्दाका बारेमा तपाईँलाई केही लेख्न मन लाग्यो भने हामीलाई चिठी लेख्न भने नभुल्नुहोला।
हाम्रो ठेगाना रेडियो कार्यक्रम शरणार्थी सन्देश, पोस्टबक्स नम्बर 6469 काठमाडौँ, अथवा हरेक शिविर व्यवस्थापन समितिका छेउमै राखिएका पत्र मञ्जुसामा पनि चिठी खसाल्न सक्नुहुन्छ, अथवा तपाईँसँग इमेल सुविधा छ भने info@unn.com.npमा इमेल पनि गर्न सक्नुहुन्छ। यसै गरी झापा दमकमा रहेको मेची सहकारी भवनको माथिल्लो तलामा पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ।
आउँदो बुधबार बेलुकी 6:30 बजे शरणार्थी मुद्दा, शरणार्थी शिविरमा रहेका र पुनर्वास भएका भुटानीहरूको जीवनशैली सहित विभिन्न सामग्री लिएर आउने नै छौं। पर्खे बस्नुहोला।
हवस् त, शरणार्थी सन्देश रेडियो कार्यक्रमको आजको अङ्कबाट काठमाडौँमा गोपाल गुरागाई, भीमसेन राजबहाक, शारदा देवकोटा, अनि झापामा गोपाल गर्तौला र सावित्रा ढुङ्गाना सहित म श्रीधर पौडेल पनि बिदा माग्छु। नमस्कार।